أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد. صلى على محمد وعجل فرجه وعلى آله الطيبين الطاهرين، سيما بقية الله في الأراضين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود به جواب محمد و آل محمد. صلی علی محمد آل محمد و عجل فرجهم. لطف خدای خدا نمتال گنتی ای احسان خدا نمتال نے نعمت نصیب فرمائی ہے، جسمانی روحانی بظاہر صرف دنیاوی، جبکہ صرف دنیاوی کوئی نہیں ہوگی، ہر دنیا کی چیز کا تعلق کہیں نہ کہیں آخرت سے ہوگا. خدا کی نعمتیں بہت زیادہ ہیں، نعمت جو پائیدار نعمتیں ہیں جو ہمیشہ ہمارے ساتھ رہیں گی، اور ہمیں جو خدا نمتار نے ایسی نعمتیں دی ہیں جو ختم ہو رہی ہیں، ان کو بھی خدا نمتار نے ہم سے چاہا ہے کہ ہم اس کو اخروی اجر کے اندر تبدیل کر لیں. میں ایک جملہ بہت زیادہ دہراتا ہوں، مولا سے منسوب ہے، اللہ کے نبی سے بھی منسوب ہے، بعد میں آئمہ نے بھی اس کو بہت دہرایا، یوں لگتا ہے امام نے فرمایا: خذو من ممرکم لمقرکم. تم اس گزرنے کی جگہ سے سامان اٹھاتے چلے جاؤ اس جگہ کے لیے جہاں تم نے مستقر ہونا. یہ گزرنے کی جگہ ہے، یہ راستہ جو ہوتا ہے، جیسے گلی کے اندر ایک راستہ بن جاتا ہے، ایک تو وہ گلی ہوتی ہے جس میں گھروں کے دروازے کھل رہے ہوتے ہیں، وہ نہیں، وہ جو صرف گلی ہوتی ہے، صرف چھوٹا سا راستہ ہوتا ہے، اسے ممر کہتے ہیں. وہاں پہ دروازے نہیں کھل رہے ہوتے، صرف ایک چھوٹا سا راستہ ہوتا ہے. یہ جو ممر ہے، اگر کوئی اس کو سمجھ لے کہ یہ ممر ہے، یہاں رکنے کا کام ہی نہیں ہے. امام فرمانا جو جہاں رکنے کا کام نہیں ہے وہاں سامان رکھنے کی جگہ کہاں پر ہے؟ یہاں سے سامان اٹھانے کی جگہ ہے، یہاں سے سامان اٹھاؤ اور اس جگہ کے لیے اٹھاؤ جہاں پہ جا کے رکنا ہے. جہاں پہ رکتے ہیں اس کو مخر کہتے ہیں. ایسے مخر جو ہے وہ مثلاً کوئی بیس ہوتی ہے اس کو بھی کہتے ہیں فارسی میں، عربی میں. مثلاً فرض کریں جیسے کوئی آرمی کی بیس ہو، ایک مثلاً ایک جگہ سے آپ ٹریولنگ کر کے گئے، آپ ایک جگہ پہ پہنچیں گے، وہاں پہ آپ کی مثال کے طور پر کمپنی نے، بٹالین نے رکنا ہے، تو وہ اس کا مخر ہے، تو جس کو آپ لوگ ہیڈ کوارٹر بھی کہہ سکتے ہیں. امام فرما رہے ہیں یہاں سے تم نے گزرنا ہے، یہاں سے اٹھاؤ، وہاں کے لیے اٹھاؤ جہاں پہ تم نے رک جانا ہے. خذو من ممرکم لمقرکم. تو آپ اور ہمیں اگر خدا نے اس ممر گزرنے کی جگہ میں کوئی نعمت دی ہے، تو وہ اس لیے نہیں ہے کہ یہیں کنزیوم ہو جائے، بلکہ وہ اس نے اس ہوشیاری کے لیے ہمیں دی ہے، ہمیں اتنے ہوشیار بنایا ہمیں کہ تو ہے تو ممر کی جگہ اور یہاں نعمت میں لیے، لیکن تم یہ ہوشیاری دکھاؤ کہ اس کو مقر کے لیے ذخیرہ بنا لو. تو اب مثلا واضح ترین مثال کیا ہوگی، ایک پانی کا گلاس، یہ ممر کے لیے ہے یا مقر کے لیے ہے؟ پانی کا گلاس تو یہاں چاہیے، پیاس مجھے یہاں لگ رہی ہے، میں نے جیسے ہی کنزیوم کیا وہ پانی کا گلاس ختم ہو گیا. لیکن اگر تم اس کو پیتے وقت بھی ایک دفعہ یا حسین کہہ دو، اللہ اکبر، یہی جو ممر کے لیے تھا اب یہ مقر کے لیے ہے، اب یہ مقر کے لیے. یہ ہوشیاری ہمارے اندر چاہیے. درود بھیجے گا محمد و آل محمد، صلی علی محمد آل محمد. اجل فرج، دو دن سے ہم ایک موضوع کے اوپر عرض کرنے کی کوشش کر رہے ہیں اور اپنی سے کہتے ہیں ناتوانی کی وجہ سے تھوڑا سا شاید اس میں کوتاہی ہو رہی ہو کہ ہم اس طرح سے بیان نہ کر پا رہے ہوں، لیکن بہرحال ہماری کوشش یہ ہے کہ پہلے اس بات کو بیان کریں، اور وہ ہم کر چکے. وہ یہ کہ یہ جو علم کا معاملہ ہے، یہ علم کا معاملہ صرف ایک ریکارڈ نہیں ہے. کمپیوٹرز کے اوپر بہت علم ہے. پہلے مجھے یاد ہے ایک آپ کو ایک مثال کے طور پر وسائل الشیعہ کا آپ کو دسترسی چاہیے تھی، کتاب خانے میں جاؤ وہاں پر یہ ہوگا، پھر وہ مثلاً اگر اس کو آپ بتائیں گے کہ مثلاً والیوم نمبر 12 چاہیے تو وہ جائیں گے، وہ لے کر آئیں گے، پھر اس کا ایک صفحہ آپ لیں گے. اب تھوڑی دیر کے لیے آپ کے ہاتھ میں، اب آپ کیا کریں، نہ وہ آپ کے پاس اسکینرز ہیں نہ کچھ ہیں. بڑی جلدی جلدی آپ نے اس کو لکھنا شروع کیا، اگر تین صفحے نکل آئے اور وہ تین جلدوں میں تھا تو آپ کتاب خانے والے سے آپ کہیں گے بھائی تین دو، تو وہ تین نہیں دے گا، ایک دے گا، پھر کہے گا لاؤ واپس دے کر آؤ، پھر دو. ایک کہانی تھی، خود خرید کے رکھو وہ ایک مشکل، کہ مثال کے طور پر کتابیں خرید لو تو پھر میں قم میں پتہ نہیں کتنی کتابیں خریدیں، ہزاروں کتابیں خریدیں، لا ہی نہیں سکا، وہاں سے یہاں لانا مصیبت بن جاتی تھی. تو پھر بعد میں کیا ہوا، جب بالکل اینڈ آ گیا، اتنی کتابیں خرید خرید کر کے ڈھیر کر لیں، بعد میں پتہ چلا بھائی ایک سی ڈی آ گئی ہے، اس پہ 4000 کتابیں آ گئی، جان چھوٹی، ختم ہو گیا معاملہ. پھر وہ سی ڈی کا مسئلہ ہوا، یہ ہوا، وہ ہوا، اب اور آسانی کیا ہو گئی، الحمدللہ رب العالمین. آپ نیٹ کے اوپر بیٹھے ہوں، آپ لکھیں وسائل الشیعہ جلد نمبر 12 صفحہ نمبر 71، سامنے کھل گیا، اسکرین شاٹ لے لیں، کاپی پیسٹ کر لیں، جو کرنا ہے کر لیں، صحیح، آسانی ہو گئی، پہلے بہت مشکل تھی. تو اتنا ریکارڈ ہے کمپیوٹر کے اوپر، انٹرنیٹ کے اوپر، عرفان ہے اس کے پاس، صحیح ہے. تو ہم انسان اگر کتابوں کو رٹتے چلے جائیں، رٹتے چلے جائیں، رٹتے چلے جائیں، پڑھتے چلے جائیں، سمجھ بھی رہا ہے، تھوڑا بہت سمجھ بھی رہا ہے، صرف اس سے کہ کتاب پڑھی ہے، عرفان آ جائے گا، معرفت آ جائے گی؟ نہیں، ہم سب کو پتہ چل رہا ہے. جبکہ ابھی ہم نے کل یہ بھی عرض کیا ہے کہ بعض علوم ایسے ہوتے ہیں جو علم کی حیثیت، علم کی بلندی و عظمت عالم کو بھی عظمت دے دیتی ہے، بعض علوم ایسے ہوتے ہیں. اب وہ کیا حصہ ہے، یہ مجھے آپ کی خدمت میں جلدی سے عرض کرنا ہے. اب وہ جلدی میں پوری کوشش کروں گا کہ آپ کا مزید وقت نہ لگے اور میں اس فیز میں داخل ہو سکوں جلد از جلد اپنے لیے، کہ یہ حاصل کیسے ہوگا. درود بھیجے گا محمد و آل محمد، صلی علی محمد آل محمد، عجل فرج. اچھا، جہاں کہیں بھی ہمارے پاس روایتوں میں، دعاؤں میں معرفت، عرفان، یہ آیا، ان کو بھی اپنے ذہن میں رکھیے گا. مشہور و معروف دعا جو غیبت کے لیے استعمال ہوئی، اللہم عرفنی نفسک فإنك إن لم تعرفني نفسك لم أعرف نبيك، اللهم عرفني، بعد میں نبی کا کہا ہے اور بعد میں روایت میں رسولہ کا بھی آیا ہے دوسرے والے جملے میں، اللهم عرفني رسولك فإنك إن لم تعرفني رسولك لم أعرف حجتك، اور تیسرے مرحلے میں اللهم عرفني حجتك، کہ اگر میں نے تیری حجت کو نہیں پہچانا تو میں دین سے گمراہ ہو جاؤں گا. ٹھیک ہے، تو آپ یہ بھی دیکھیں کہ عرفان کو، معرفت کو ایسا معاملہ ہے کہ آئمہ ہم سے کہہ رہے ہیں تم دعا میں مانگو. کیوں؟ شاید اس میں کوئی ایک جگہ ایسی ہے علم اور عرفان کے درمیان کہ وہ جمپ کرنا ہمارے بس میں نہیں ہے، وہ وہاں سے ملے گا تو ہوگا، ورنہ ہم علم کے فیز میں پھنسے رہیں گے اور اس عرفان کے فیز میں، معرفت کے فیز میں داخل نہیں ہوں گے. اور زیادہ تر ایسے ہی ہوتا، لوگوں کے دماغ میں امیجز بن جاتی ہیں لیکن وہ امیجز ان کے وجود کو ایلیویٹ کریں یہ ذرا مشکل ہوتا ہے، اس کے لیے محنت کرنی پڑ رہی ہے. ٹھیک ہے، تو اب مجھے کیا بات عرض کرنی ہے؟ پہلے تو یہ عرض کرنا ہے کہ یہ جو ایلیویشن ہے کہ ایک انسان ایک چیز کو جاننے کی کوشش کرتا ہے، جانتا ہے جانتا ہے جانتا ہے، اتنا جانتا ہے کہ معرفت بن جاتی ہے، جیسی وہ معرفت بنتی ہے اس کے وجود میں ایک اپ گریڈ ہو جاتا ہے اس کا وجود. یہ بات کیسے ہوتی ہے؟ آپ تصور کیجئے، کل ہم نے پرسوں ایک دو دن میں آپ سے عرض کیا کہ بھئی کم سے کم عقائد کی کتابیں پڑھتے رہیں. اچھا، اس سے کیا فائدہ ہوگا؟ ہمارا نفس، میں جمع کر رہا ہوں اپنے ذہن کے اندر، ہمارا بدن اگر مناسب غذا ملتی رہے تو بدن کے ساتھ کیا ہوتا ہے؟ مثلاً ایک بچے کو سوچیں، 14 سال کا 15 سال کا، اگر اسے مناسب غذا ملتی رہے تو اس کے بدن نے گروتھ دکھانی ہے، ابھی کئی سال تک گروتھ دکھانی ہے. ہاں ٹھیک ہے، مثلاً فرض کرنے 35-40 کا ہو گیا، اب وہ ڈاکٹر کے پاس جاتا ہے، کہتا ہے کہ مثلاً ڈاکٹر میرا قد نہیں بڑھ رہا، تو اس کو بولے گا کہ اب فیس ختم ہو گیا، قد بڑھنے کا فیس گیا آپ کا، جو بڑھنا تھا وہ بڑھ چکا. ٹھیک ہے، لیکن اس سے پہلے اگر مناسب غذا ملتی رہی تو یہ بڑھتا رہے گا. صحیح ہے، بدن ایک جگہ پہ جا کے رک جاتا ہے. اچھا، بدن میں ایک اور آسانی ہے، پتہ نہیں کمی ہے یا آسانی ہے، ایک دفعہ جو بڑھ جاتا ہے اتنی آسانی سے نیچے نہیں آتا. مثلاً ایک بچے سوچئے، اس کا قد اچانک شوٹ کر گیا اور وہ ہو گیا 6 فٹ کا، اپنی عمر کے حساب سے زیادہ ہی ہو گیا، 6 فٹ ہو گیا. صحیح ہے، 40 سال تک پہنچتے پہنچتے 5 ہونا ہے اس نے؟ نہیں، یہ نہیں ہونا. ٹھیک ہے، دبلا ہوگا، پتلا ہوگا، موٹا ہوگا، یہ ہوگا، وہ ہوگا، دیکھنے میں آپ کو 6 سے 1 انچ کم لگے گا چونکہ اس کی ہڈیوں کا وزن کم ہو گیا ہے، سر کے بال کم ہو گئے، لیکن ایکچولی یہ کم نہیں ہوگا، یہ اتنا ہی رہے گا. روح میں یہ دونوں مسائل نہیں ہیں. روح میں کیا ہے؟ روح میں یہ کہ اگر اس کو مناسب غذا ملتی رہے، فار ایور گروتھ ہے، فار ایور. کیوں اس کے اندر یہ خوبی ہے؟ کیوں؟ چونکہ بدن ایک ایسی چیز سے بنا ہے جس کے اندر لمٹ ہے میٹر، اور روح اس روح خدا سے ہے جو انفائنائٹ ہے، اس میں کوئی کمی نہیں ہے، انفائنائٹ ہے، اس کی گروتھ انلمیٹڈ ہے. تو بدن میں ہمیں یہ نقصان ہے کہ 30 سال بعد، 25 سال کے بعد پھر ڈاکٹر صاحب کو بتائیں گے اب قد نہیں بڑھے گا، اب یہ نہیں بڑھے گا، بلکہ اب ڈکلائننگ آئے گی آئے گی، کچھ بھی کر لو. ٹھیک ہے، لیکن روح کے اندر چاہے بندہ 90 سال کا ہے، روح بڑھتی رہے گی اگر وہ صحیح کام کرے، اور کوئی لمٹ نہیں ہے، کوئی لمٹ نہیں. عبدی اطعنی اجعلک مثلی، اے میرے بندے تم میری اطاعت کر، میں تجھے اپنا جیسا بنا دوں گا. اللہ اکبر، اپنا جیسا، یہ ایک بینیفٹ ہو گیا. بس کبھی بھی ٹائم کے اعتبار سے گروتھ کے رکنے کا کوئی امکان نہیں ہے، آپ بڑھاتے رہیں. نمبر ٹو، کوئی لمٹ نہیں ہے، جہاں تک لے جانا ہے لے جائیں، نمبر ٹو. لیکن اب بدن میں کیا کوالٹی تھی؟ بھئی ایک بچہ مثلاً 18 سال کی عمر میں اچانک شوٹ کر گیا، 6 فٹ کا ہو گیا، 6.5 فٹ کا ہو گیا، اگر ایسا ہو گیا ہو، اب مثلاً 40 تک 5 کا نہیں ہوگا. روح میں ایسا نہیں ہے. روح میں 90 سال کی عمر کا انسان، جس کی روح آسمان پہ پہنچی ہو، اب بھی اگر غلطی کرے گا روح چھوٹی ہو جائے گی، اس کو کہتے ہیں تنزل، نیچے آ جائے گی، اس کا زوال ہو جائے گا. یہ صحیح، بس روح میں دو بڑی خوبیاں ہیں، فار ایور گروتھ ہے، انلمیٹڈ گروتھ ہے. ایک بہت بڑی مشکل ہے، وہ کیا ہے؟ اس میں ڈکلائننگ دیا، اور یہ بعض اوقات نان اسٹاپ گر جاتی ہے. پھر تو 90 سال کی محنت ایک رات میں برباد ہو سکتی ہے، اور یہ خدا نے کیوں رکھا ہے؟ چونکہ خدا نے بندے کو، انسان کو، اسی آزمائش کے ساتھ خلق کیا تھا تاکہ جو اوپر جائیں وہ جسٹیفائیڈ ہو اور جو نیچے جائیں وہ بھی جسٹیفائیڈ ہو. اعلی علیین اور اسفل سافلین دونوں کا امکان انسان کے اندر رکھا ہوا ہے اور یہ امکان فار ایور ہے, یعنی چاہے 90 سال کا ہو چاہے 100 سال کا ہو اس کے لیے امکان موجود ہے. 90 سال اس نے جرم میں گزارے, اب کسی نبی کے پاس آ کر کہے کیا میں ولی بن سکتا ہوں, کوئی نبی نہیں کہے گا نہیں بن سکتے, کہے گا بن سکتے ہو. 90 سال ولی اللہ ہو اور کسی سے آ کر پوچھے کہ کیا اب میرا مسئلہ کوئی خراب ہو سکتا ہے, اوور نائٹ خراب ہو سکتا ہے, صحیح ہے. اب اس فیز سے نکل آئے, آپ کو 14-15 سال کے بچے کو اچھا کھانا کھلانا ہے تاکہ وہ اس کا بدن گروتھ کرے, ابھی گروتھ کا ٹائم ہے. تو آپ نیوٹریشنس کے پاس جاتے ہیں, اس سے پوچھتے ہیں بھائی میں اچھا کھانا کیا کھلاؤں, صحیح ہے. اور وہ ایک دنیا بسی ہوئی ہے, ایک کہہ رہا ہے کہ بھائی گھی مت کھلانا, دوسرا کہہ رہا ہے بھائی آپ آئل نہیں کھلانا, ایک کہہ رہا ہے دودھ پلانا, دوسرا کہتا ہے نہیں نہیں دودھ نہیں پلانا, ایک کہتا ہے نٹس کھلاؤ, دوسرا کہتا ہے نٹس نہیں کھلانا. عجیب مشکل بنی ہوئی ہے, ایک عذاب میں پھنس گئے ہم لوگ. جب میں ویسٹرن کنٹریز نہیں گیا تھا تو میں سمجھ رہا تھا کہ ان کمبختوں نے پوری دنیا پہ ظلم کیا ہوگا, اپنی آبادی کو اچھا کھلاتے ہوں گے. بعد میں پتہ چلا بدترین کھانا کھلا رہے ہیں, اور بدترین کھانا وہ اس لیے کھلا رہے ہیں کہ ان کے یہاں میڈیکل انڈسٹری ہے, انشورنس فارمسسٹ انڈسٹری ہے ان کے لیے. ہمارے انسانوں کے بدن ان کے لیے لیبورٹری کے چوہوں سے بھی برابر قیمت نہیں رکھتے ہیں, جس پہ کما رہے ہو. یعنی چوہوں پہ تو ٹیسٹ کرتے ہیں نا, ہم پہ تو وہ بدبختی لا رہے ہیں جو ٹیسٹڈ ہے کہ بدبختی ہے, وہی کر رہا ہے ہمارے ساتھ. تو میں تو گھبرا گیا باہر جا کر, یار یہاں سے میں بچ کے کیسے جاؤں گا. اچھا پاکستان میں تو چلو اپنا غریب ملک ہے, یہاں پہ اچھی بات یہ ہے کہ دیسی مرغی مل جائے گی. آپ ویسٹرن کنٹری میں چلے جاؤ, ذرا ڈھونڈ کے دکھاؤ, تازہ دودھ کہیں سے ڈھونڈو, وہی پینا پڑے گا جو انہوں نے اپنی انڈسٹری میں دیا ہے. اب میں اس میں نہ جاؤں, آپ کہیں گے لوگ بات کم تھا, وقت کم تھا, لیکن آپ اپنے دماغ کو اور میں اپنے دماغ کو بالکل کھول کے رکھیں کہ بھائی ہماری اچھی غذا ہے کیا چیز, تاکہ ہم لوگ اس مصیبت میں نہ پھنس جائیں جس میں شاید بہت ساری انڈسٹریز پھنسا رہی ہیں. تو اب بچے کو آپ اچھی غذا کھلائیں گے تو اس کی روح, اس کا جسم بڑھے گا. اب اپنے روح کا مسئلہ کیا ہے, روح کا مسئلہ یہ ہے کہ یہ فار ایور بڑھ سکتی ہے, انلمیٹڈ جا سکتی ہے, صرف ایک فیصلہ کرنا ہے اس کی غذا کون سی ہے, اس کی غذا کون سی. اچھا بھائی فوراً سب کا سادہ جواب کہے گا مولانا اتنی محنت کرنے کی ضرورت نہیں ہے, توزیع المسائل دیکھ لو, اس میں کچھ واجب لکھے ہیں, اس میں کچھ مستحبات لکھے ہیں, وہ واجب وہ مستحب ہم عمل کرتے رہیں گے, ہماری وہ کی غذا طے ہو جائے گی الحمدللہ رب العالمین. ہاں یہ منیمم ٹو ریمین الائیو اسپریچولی یہ پتہ چل جائے گا کہ اگر آپ کو اسپریچولی زندہ رہنا ہے, ٹھیک ہے, تو واجب آپ کو پتہ چل گئے, مستحب آپ کو پتہ چل گئے, منیمم پہ آپ نے عمل کر لیا بیئر منیمم, الحمدللہ آپ زندہ رہیں گے. لیکن میں آپ سے ایک سوال پوچھتا ہوں, کیا آپ نے کبھی دیکھا ہے, دیکھا یا نہیں دیکھا, میں کوئی نیوٹرل سائڈ لے کے بالکل سوال کر رہا ہوں اپنے طور پہ, کہ مثلاً بندے نے 20-25 سال نماز پڑھی ہو اور اس کی معرفت میں اضافہ نہ ہوا ہو, آپ نے دیکھا ہے یا نہیں دیکھا. مثلاً بندے نے, کل بھی میں نے عرض کیا تھا, پورا قرآن حفظ کیا ہوا ہے لیکن معرفت قرآن نہیں, یہ آپ نے دیکھا ہے یا نہیں دیکھا. بہت دیکھا ہے. تو بھائی اس نے ظاہر میں تو واجب پہ عمل کر لیا تھا, مستحب پہ بھی عمل کر لیا کسی حد تک, لیکن معرفت پھر بھی نہیں بڑھ رہی ہے, نہیں آ رہی معرفت اس کے اندر. اس کا مطلب کیا ہے, یہاں پہ ایک اور چیز بھی ہے, وہ چیز کیا ہے. کل میں نے آپ کی خدمت میں عرض کیا تھا, اس کو تو آپ بالکل کرسٹ پہ لا کر, سب سے امپورٹنٹ کام یہ حقیقتوں کو جاننا اور حقیقتوں پر اپنے ایمان کو بڑھانا, یہ ہماری روح کو ڈیولپ کرے گی. اس کو مجھے عرض کرنا ہے, درود بھیجے گا محمد و آل محمد صلی اللہ علیہ. آپ نے درود پڑھا, ابھی درود میں جتنی بھی معلومات تھی, درود پڑھنے سے پہلے بھی آپ کو پتا تھی یا نہیں پتا تھی؟ پتا تھی. क्या दुरूद जो अभी आपने पढ़ा इससे आपको कोई नई मालूमात मिली है? नहीं, नई मालूमात नहीं मिली। तो आपने पढ़ा क्यों? क्यों पढ़ा? आपने दोहराया क्यों इस बात को? आपसे कहा गया 34 मरतबा कहो अल्लाह हो अकबर। जब आपने पहली दफा कहा था अल्लाह हो अकबर तो आपको नहीं पता था कि अल्लाह हो अकबर है, तो 34 टाइम्स आपने क्यों कहा अल्लाह हो अकबर? यहां पे एक पॉइंट है, वो क्या है? एक मामला है आप एक हकीकत को जानते हैं, खुदा ये भी चाह रहा है कि जिस हकीकत को आप जानते हैं उसको बार बार दिमाग में लाएं और दोहराएं। इसका मतलब क्या है? इसका मतलब यह है कि अगर कोई शख्स किसी हकीकत को जानता है, एक दफा जानना काफी नहीं है, उस हकीकत पर मुसलसल गौर करना, मुसलसल दोहराना उसको कुछ और देने वाला है, कुछ और देने वाला है। ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन, एक हकीकत है। कुरान करीम की आयत करीमा ज़िक्र यूनसिया हकीकत है। बहुत बड़े आरिफ थे, कुछ वक्त पहले इंतकाल हुआ, आगा अब्दुल करीम कश्मीरी, जिस तरह आयतुल्लाह उल उज़्मा बहजत सैयद अली काजी के शागिर्द थे, अब्दुल करीम कश्मीरी वो भी सैयद अली काजी के शागिर्द थे। उनसे किसी ने पूछा कि आगा साहब कोई इंसान मानवी तरक्की चाहता है तो क्या क्या करे, तो उन्होंने उसमें ये जिक्र यूनसिया कहा ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन। तो उसने पूछा कि कितनी मरतबा? बहुत कम बोलते थे लेकिन इसरार करने पर बोलते थे, तो इंटरव्यू करने वाले को पता था कि मैं जब तक इसरार नहीं करूंगा ना ये बोलेंगे नहीं। तो उसने कहा कितनी मरतबा? उन्होंने कहा कि जितना ताकत तवानाई, इस तरह की बात करेंगे फिर भी। तो उन्होंने कहा कम से कम 400 मरतबा, अगर किसी कमाल तक पहुंचना चाहता है तो 2000 मरतबा रोजाना। उसके बाद थोड़ी देर बाद उन्होंने कहा कि मैंने नहीं देखा इससे कम पे कोई कहीं पहुंचा हो। अच्छा, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन 400 मरतबा एक ही हकीकत बार बार दोहराओ? कह रहे हाँ करो। और जो कमाल पे पहुंचना चाहता है वो 2000 मरतबा कहे, क्यों? इसका मतलब ये कुछ हकीकतें ऐसी हैं जिनको दोहराने से मानवियत नसीब हो रही है, दुरूद उनमें से है, ये दुरूद उनमें से है। अब देखिए यहां पे दो स्टेज हो गए, नंबर वन जो मेरे दिमाग में है वो हकीकत है या नहीं है। अब अगर हकीकत नहीं है और मैं उसको 5000 मरतबा दोहराऊं क्या फायदा? दोहराते रहो। अब हकीकत है मैं जानता हूं लेकिन अपने जहन में रिकॉल नहीं कर रहा, दोहरा नहीं रहा हूं, ना उस हकीकत से असर लेता हूं। मिसाल अभी अर्ज करता हूं आपकी खिदमत में, एक बार फिर दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद मौत एक हकीकत है, काफिर मुनाफिक मुशरिक मुस्लिम मोमिन सब मानते हैं मौत एक हकीकत है। खुदा बार बार कहता है मौत मौत मौत, और रिवायतें बार बार कहती हैं मौत याद करो मौत याद करो मौत याद करो, एक हकीकत है कितनी मरतबा याद करो? कहते नहीं बार बार याद करो। कुछ हकीकतें ऐसी हैं जिनको रिकॉल करना, अपने ऊपर उसका असर लेना, ये तुम्हें फायदा देगी, ये तुम्हें फायदा देगी, सही है? अच्छा, अगर कोई इंसान अपने वजूद को इस ढंग पे रखे कि मैं सिर्फ हकीकतों पर अपने जहन को मशगूल करूंगा, अब इसके मुकाबले में क्या है मेरे जैसा इंसान? वो क्या भाई, मैं किसी जहाज में जा रहा था, अब वहां पे 14 घंटे की फ्लाइट थी, समझ में नहीं आ रहा था क्या करूं, सामने की स्क्रीन लगी हुई थी, मैंने एक घंटा एक मूवी भी देख ली, 2 घंटा मूवी देख ली। अच्छा, ये जो आपने मूवी देखी मैंने मूवी देखी मसलन, ये हकीकत है या कहानी है? तो ये जो मैंने अपने दिमाग को जो हकीकतों के लिए डेवलप हुआ था कहानी के ऊपर लगा के रखा, ये इस दिमाग के लिए फायदेमंद था या नुकसानदेह था? अच्छा जनाब, ये तो हो गई कहानी, अब हुआ ये कि मैं तो दुनिया में घूम रहा हूं, मेरी जरूरत है मसलन 20, लेकिन मेरी हिर्स है 2000, और मैं अपनी हिर्स के पीछे अपने दिमाग को दौड़ाए जा रहा हूं, सही है, ये मैं हकीकत के पीछे दौड़ रहा हूं या शराब के पीछे? शराब के पीछे। ये मेरी रूह के लिए फायदेमंद है? नहीं, ये मैंने नुकसान उठाया, मैंने घाटा उठाया। अब आप तसव्वुर कीजिएगा हमारा दिमाग कहां पर है, क्यों ये लोग इतने तेज थे। मिसाल के तौर पर अल्लामा तबतबाई के, शायद मैंने कल परसों कहीं तस्करा किया कि वो जो लिखा करते थे तो उसमें नुक्ते नहीं लगाते थे, पहले पूरा सफा लिख लेते थे बगैर नुक्ते के, फिर वापस जाके खटखट खटखट नुक्ते लगाते थे, पूरा सफा आखिर तक लाते थे। तो किसी ने पूछा कि आगा साहब ये इतनी जहनी मशक्कत है कि पहले आप बगैर नुक्तों के लिखेंगे फिर दोबारा पीछे जाके नुक्ते लगाते हुए आएंगे आप, तो ये आप इकट्ठे नुक्ते क्यों नहीं लगा लेते? कहने लगे कि मैंने कैलकुलेट किया है, अगर नुक्ते हर दफा लगाने पे पेन हिलाता हूं तो जो टाइम लगता है उसमें 2 मिनट का फर्क पड़ रहा है, तो ये 2 मिनट क्यों जाया करूं? सही है, इन लोगों ने अपने दिमाग को ट्यून किया हुआ था सिर्फ हकीकत के ऊपर, सिर्फ हकीकत के ऊपर। इसने इनके दिमाग को ये कैपेसिटी दी हुई थी कि गैर मामूली सोच सकते थे, एक्स्ट्रॉर्डिनरी सोच सकते थे। हम लोगों के दिमाग नाउज बिल्लाह ताला ट्यून हो गए। आप कहेंगे गैर हकीकत सोचने पे, नहीं ना सोचने पे, ना सोचने पे। ये कैसे अटेंशन डेफिसिट, ये क्या है? क्यों आप 1 घंटे सुकून से कहीं नहीं बैठ पाते? 2 मिनट के लिए आप और मैं कहीं पे फारिग होते हैं, फौरन हमारा दिल चाहता है कुछ करूं, मोबाइल निकालो। और किसी बच्चे से आप जरा मोबाइल ले लीजिए, बच्चे बड़े जिस किसी से ले ले और फिर देखें उसकी जिंदगी में क्या तूफान मचा होता है। सोचने का वक्त खत्म है। अच्छा, अगर हमारे दिमाग नहीं सोच रहे या जिन चीजों पे सोच रहे हैं वो हकीकत नहीं है, मिसाल वीडियो गेम खेल रहा, ये जो दिमाग इसका लगा हुआ है वीडियो गेम पर ये हकीकत है। हम तो जो दुनिया में लोग कह रहे हैं हकीकत है उसे कह रहे हैं हकीकत नहीं है, ये मजाज है। रिवायतें हमसे कह रही हैं कि तुम ये बिल्डिंग्स वगैरह देख रहे हो, ये दुनिया की शान और शौकत देख रहे हो, लोगों का आना जाना देख रहे हो, ये हकीकत नहीं है, ये खत्म हो जाएगा, ये मजाज है। अब सोचो जो जिसको मजाज ने मजाज में बनाया है, अहले मजाज ने यानी दुनिया परस्तों ने खुद कह के बनाया, रियलिटी नहीं है मजाज है। क्या मतलब? मसलन ड्रामा, फिल्म, उल्टी सीधी वीडियो गेम्स, वो खुद अहले मजाज ने मजाज कह के बनाया, इसकी हकीकत कितनी है? एब्सोल्युटली निल। इस पर अगर मैं दिमाग लड़ा रहा हूं अब कहां पहुंचा? सही है। अच्छा, अब इसके मुकाबले में क्या है? इसके मुकाबले में यह है कि मुझे यह पता है कि एक मौत है, वो हकीकत है या मजाज है? हकीकत, 100% हकीकत। ये
आवाज़ बुलंद सर
देखता बेचारे को मार तो नहीं दिया मैंने, पूरी एहतियात की कि वो मरे बगैर निकल आया मेरा घर। तो मौत एक हकीकत है, मौत के बाद बरज़ख एक हकीकत है। इंसाफ मैं अपने साथ अर्ज कर रहा हूं, मसलन जब मेरे बच्चे की वफात हुई तो उस वक्त अभी से ढाई साल पहले, तो मुझे तालिब इल्म बने हुए 35-36 साल हो चुके थे, और इस 35-36 साल में मैं कई दफ़ा बरज़ख के ऊपर, मौत के ऊपर अशरे पढ़ चुका था। सही है, लेकिन जब मेरे बेटे की वफात हुई और मैं उसमें इन्वॉल्व हुआ कि अब मेरे बेटे के साथ क्या हो रहा होगा, तो अचानक मुझे एहसास हुआ कि मुझे बरज़ख के बारे में कुछ नहीं पता, जबकि वो एक हकीकत है। और वो हकीकत है जिसको मसलन मेरा बेटा फेस कर रहा होगा अभी, और मैंने फेस करना है ज़ाहिर, सही है, जबकि इतनी बड़ी हकीकत मौजूद थी जानने के लिए, और फिर भी मैं मजाज को जानने के लिए आगे पीछे भाग रहा था, सही। तो मुझे मारिफत मिलेगी फिर? ये वजह हमें मारिफत नहीं मिल रही, हमारे दिमाग या ना सोचने पे ट्यून हो गए, या गलत और गैर हकीकी चीजों को सोचने पे ट्यून हो गए, या वो गैर हकीकी जिनको खुद अहले दुनिया कह रहे हैं कि ये गैर हकीकी हैं, या वो गैर हकीकी जिनको हमारा दीन कह रहा है कि हकीकत नहीं है। मसलन अगर मैं इस पे मेहनत करूं कि मेरी शोहरत कितनी है, सही, दुनिया के नजदीक स्केलेबल है और हकीकत है, और दीन के नजदीक रबिश है, मजाज में भी मजाज में मजाज है। अच्छा, इस जुमले को मैं थोड़ा सा अर्ज करने की कोशिश करता हूँ, जो तीन महीने का मजाज 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 ये क्या है, थोड़ा सा अर्ज करने की कोशिश करते हैं, अगरचे मैं इस काबिल नहीं हूँ। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद खुदा हकीकत है, खुदा ने अपने इरादे से कुछ मखलूकात को खल्क किया है, ये उसका इरादा है। इन्नमा अम्रुहु इज़ा अरादा शैयन अन यकूल लहू कुन फयकून। खुदा है वो हकीकत है, उसका एक इरादा है वो हकीकत है, उस इरादे से ना होने से एक चीज खल्क हो गई है, यह हकीकत है, यह हकीकत का साया है। मसलन हम इंसान उस इरादे से खल्क हो गए, हम हकीकत हैं, यह हकीकत का साया है। तो पता नहीं लग रहा है कि साया है शायद, क्योंकि असल हकीकत तो खुद खुदा और उसका इरादा है, बाकी जो कुछ है वो क्या है, उसने यूं करके खल्क किया है, तो ये उसका साया हुआ। क्यों साया कह रहा हूं मैं इसको, अगर वो अपना इरादा पीछे से बंद कर दे, एक सेकंड भी नहीं लगेगा खत्म होने। आप अपने दिमाग के अंदर एक दरख्त सोचें, सोच लिया आपने, खल्क कर लिया, अब उस दरख्त को हटा दे, वो दरख्त कह सकता है कि मुझे तो इतना, मैं इतना बड़ा दरख्त हूं, मैं कहां जा रहा हूं, नहीं, साये से ज्यादा नहीं है हम लोग। अब हम साया हो गए, चलो ठीक है, इस साये को उसने एक साये में भेजा है जो दुनिया है, और वो खुदा कह रहा है ये दुनिया हकीकत नहीं है, ये हकीकत नहीं है। अल्लाह अकबर, हकीकत खुदा है, एक उसका इरादा है जो हकीकी है, फिर उसने एक साया खल्क किया जो मैं हूं, उस साये को मुझसे भी नीचे एक साये में भेजा है। क्योंकि क्यों मुझसे नीचे एक साये, क्योंकि मेरे अंदर तो रूह खुदा में से है, इस दुनिया में रूह खुदा में से नहीं है, ये दुनिया तो बिल्कुल फानी है। मुझे तो फिर उसने कहा है कि तुम इन्नमा तुम खलूना मिन दारिन इला दारिन, मौला फरमाते हैं तुम एक घर से दूसरे घर मुंतकिल होते रहोगे, तुम कभी खत्म नहीं होगे, खुलक तुम लिल बका ला लिल फना, तुम बका के लिए खल्क हो। तो मैं जो साया था, मैं वो साया था जिसको खुदा ने कहा था तुझे मैंने बका के लिए खल्क किया है, लेकिन उसने मुझे एक साये में भेजा है जिसको वो खुद कह रहा है कि ये बका के लिए खल्क नहीं हुआ है, ये फना के लिए खल्क हुआ है। कौन? ये दुनिया, सही है। अब इस दुनिया के अंदर मैं मजाज हुआ, और ये दुनिया मुझसे भी बड़ी मजाज हुई, सही है। इस मजाजी दुनिया से कुछ लोगों ने इश्क लड़ाया, उन्होंने अपने इश्क आशिकी में यहां पे सरदारियां, गुलामियां, दौलतें, शोहरतें, ताकतें ये बनाई हैं। ये जो दौलतें, ताकतें, शोहरतें, सरदारियां हैं, ये मजाज है या हकीकत है? ओह, मैं मजाज था, جو قابل بقا تھا، یہ مجاز ہے جو قطعاً اہل فنا ہے. اس مجاز نے اپنے درمیان ایک مجازی ڈرامہ کھیلا ہوا ہے، صحیح ہے؟ اس مجازی ڈرامے پہ اربوں لوگ ایک دوسرے سے لڑ رہے ہیں، اور ان کو بھی پتا ہے کہ جیسے ہم نیچے جائیں گے نا، یہ اوپر کا مجازی ڈرامہ چلتا رہے گا، ہم گئے، صحیح ہے؟ وہ حقیقت ہے یہ ڈرامہ، یہ تو بالکل 100% مجاز ہے. اب اس مجاز پر ایک ویڈیو گیم بنا ہوا ہے جس کو اہل مجاز نے بھی کہا ہے کہ یہ مجاز ہے، صحیح ہے؟ اور میں اس کے اوپر 4-4 گھنٹے لگا رہا ہوں. اب بتائیں معرفت کہاں ہے؟ اچھا چلیے وہ ویڈیو گیم سے نکل آتے ہیں. اہل مجاز نے ایک گیم بنایا ہوا ہے، اس میں ایک طاقت ہے، دولت ہے، شہرت ہے، اس کے 5 مرلے ہیں، اس کے 4 کنال ہیں، اس کے پتہ نہیں کتنے ایکڑ ہیں، اس کے اتنے ہیکٹر ہیں، اس کی اتنی انڈسٹری ہے، اس کے اتنے بینک ہیں. میں مجاز تھا قابل بقا، یہ دنیا مجاز تھی قطعاً اہل فنا، اس کے ٹکڑے حصے بکھرے ہوئے میں ان حصوں بکھروں کی ملکیتوں پر بھیڑیوں کی طرح ایک دوسرے سے لڑ رہے ہیں. یہ جنگ اصلی ہے. اس میں میں حسرت سے دیکھ رہا ہوں، کاش میں بھی اس جنگ میں جیت جاتا. یہ حسرت اور یہ محبت اس مجاز سے، یہ مجھے معرفت دے گی. اب یہاں پر ہم ایک اور پوائنٹ پہ شفٹ ہوتے ہیں، وہ کیا؟ ہمیں خلق کیا تھا حقیقتوں کے لیے، نہ مجاز کے لیے. اب میں آپ سے ایک بات پوچھتا ہوں، محبتیں کسے دینی تھیں، حقیقت کو یا مجاز کو؟ حقیقت کو. خدا نے ہم سے کہا تھا الایمان حب للہ والبغض للہ، ایمان یہ اللہ سے کی خاطر محبت کرو، اللہ کی خاطر دشمنی کرو، صحیح؟ یعنی محبتیں جو میرے قلب کے اندر ہیں، یہ میرے ایمان کا مین کمپوننٹ ہے، صحیح ہے؟ اچھا اب میری محبت آئی ہے کس کے اوپر؟ اسلام آباد میں ایک 15 منزلہ عمارت ہے، اس کے اندر ایک کھوکھا ہے 1500 فٹ کا، میری محبت اس پہ آئی ہے. اس محبت کے ہوتے ہوئے معرفت آنی ہے. اس اہل حق نے، خدا نے ایک مجازی زمین خلق کی ہے جس کو کہا ہے یہ واجب الفنا ہے. اس واجب الفنا زمین کے اوپر، زمین کا چھوٹا سا ٹکڑا ہے 10 ایکڑ 15 ایکڑ کا، اس پر میرا دل آیا ہوا ہے. اس کے ہوتے ہوئے اس قلب کے اوپر نورانیت آنی ہے. ہم یہاں پھنسے ہوئے ہیں. خدا نے ہمارے قلب کو خلق کیا ہے. اب میں کئی دفعہ قلب عرض کر چکا ہوں، لہذا واپس نہیں آؤں گا. قلب دل نہیں ہے، پمپنگ اسٹیشن نہیں ہے. قلب کا مطلب روح کی ایک کیفیت ہے، ایک صلاحیت ہے، جس میں اللہ کی طرف سے علم حاصل ہوتا ہے، معنویت حاصل ہوتی ہے. اس قلب کو خلق کیا اس نے حقائق کے شعور کے لیے، درک کے لیے، حقائق کو یاد کرنے کے لیے، حقائق کے ساتھ اپنے کنیکشن کو جوڑنے کے لیے. یہ جو زیارت پڑھتے ہیں، آپ کیا کرتے ہیں؟ آپ حقیقت کے ساتھ ایک کنیکشن کو روزانہ اس کو زندہ کر رہے ہوتے ہیں، روزانہ. السلام علیکم یا ابا عبد، یہ ایک حقیقت ہے، اس حقیقت سے میں آپ کو دوبارہ کنیکٹ کر رہا ہوں، ہر روز ہر روز ہر روز، بار 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 بار، شاید دن میں 10 دفعہ. کیوں؟ اس حقیقت سے میرا کنیکشن اور اس حقیقت سے میری محبت میرے قلب کو ترقی دے گی. لیکن اگر اسی کے ساتھ نعوذ باللہ تعالی اس سے زیادہ محبت میں نے اس دنیا کے مجازی ٹکڑوں سے لگائی ہوئی ہے، پھر یہ السلام علیکم اب عبداللہ میرا ساتھ دے پائے گا؟ اگر میری محبت ان مجازی ٹکڑوں سے، اس سلام سے زیادہ چلی گئی، صحیح؟ تو عزیزان محترم، میں نے بہت کوشش کی ہے کہ جتنا سمپلسٹ میں دماغ کر پائے میں اسے کرنے کی کوشش کروں، اور آپ کی خدمت میں عرض کروں کہ ہم لوگ کس جگہ کے اوپر پھنسے ہوئے ہیں. ہم یہاں پھنسے ہوئے ہیں. अच्छा अब हल क्या करना चाहिए? हल ये करना चाहिए कि हत्तल इम्कान अपने दिमागों को हकीकतों की तरफ ले जाने की कोशिश करें। आप मुझसे पूछेंगे भाई वो हकीकतों की तरफ कैसे जाएं? नंबर एक, आप अपनी वाजिब इबादात के ऊपर भरपूर तवज्जो दें, क्योंकि इनमें उन्हीं हकीकतों को रिकॉल करना है। मसलन जब आप वाजिब नमाज में सीधे होकर खड़े होंगे तो अपने आप को एक हकीकत, एक रिकॉल करा रहे होंगे एक हकीकत को, वो कौन सी है? वही कि मुझे खुदा के सामने खड़ा होना है। और जब आप रुकू में दर्दन निकाल कर खुदा के सामने झुके हुए होंगे तो आप एक हकीकत को रिकॉल करवा रहे होंगे, वो क्या है? वो ये है कि मुझे अपने वजूद के साथ खुदा के सामने कुर्बान होना है। और जब आप सजदे में जाएंगे तो फिर एक हकीकत को रिकॉल करवा रहे होंगे, क्या है? वो ये कि मुझे सारी दुनिया को छोड़कर अंजाम में खुदा की तरफ बढ़ना है, इलैहि राजिऊन। सही है? तो ये जो नमाज होगी, इबादत होंगी, ये आपको हकीकतों को रिकॉल करवाने का मौका देती रहेंगी। आप हर दफा अजान देंगे, अल्लाहु अकबर कहेंगे, शहादतें, गवाहियां देंगे, ये सारी हकीकतें रिकॉल होती रहेंगी। तो वाजिबात अंजाम दें, मुस्तहबात की तरफ तवज्जो दें। जो कनेक्शंस हैं मेरे और आपके अहले बैत से, उन कनेक्शंस के ऊपर मेहनत करें और अपने दिमाग को ट्यून इन करते रहें वाजिबात हकायक के लिए। तो जितना आपके लिए पॉसिबल है आप अपने दिमाग को लगाएं ही उस चीज के ऊपर जो हकीकत है। मैं बाज़ औक़ात अपनी फील्ड की वजह से, पॉलिटिकल साइंसेस की वजह से, और बाज़ औक़ात अपने दिमाग को यूं ही आसानी दिलाने के लिए इनके मसाइल को पढ़ता हूं, इंटरनेशनल रिलेशंस को, पता नहीं दुनिया में इकोनॉमी में क्या हो रहा है, ये हो रहा है, वो हो रहा है, जब सब पढ़ लेता हूं तो मैं सोचता हूं ये हकीकतें थी क्या? अपनी बेहतरीन शक्ल में ये चंद भेड़ियों का एक दूसरे के ऊपर गुर्राना है, इससे ज़्यादा नहीं है। और मैं मजबूर हूँ कि इसको पढ़ूँ, तो फिर उससे ज्यादा ना पढ़ूं जितना वाजिब है, उतना ही पढ़ूं। तो और क्या पढ़ूं? वो पढ़ो जो अहले हक खुदा ने एक और हक अपने नबी इमाम के जरिए हक इल्म की सूरत में हमें दिया है, वो पढ़ो, वो रूह को जिंदा करेगा। बस अब अगर मैं एक ही इंसान हूं, मैं आता हूं और मैं मिसाल के तौर पर फर्ज करो इंटरनेशनल रिलेशंस में प्यूटिन और मैं नहीं मालूम अमेरिका के रिलेशंस को देखता हूं, या मसलन उसने यूरोप की गैस काट दी, ये देखता हूं, वो देखता हूं, ये भी एक इल्म है, रियलिटी है, इस मजाज की रियलिटी है। इसको पढ़ने से मेरी स्पिरिचुअल डेवलपमेंट हो जाएगी? मुश्किल है। एक रास्ता, मैं ये पढ़ूं इसलिए कि मुझे अल्लाह की तरफ से दीवी कोई जिम्मेदारी अंजाम देनी है, हाँ फिर हो जाएगी। लेकिन फिर भी अगर मैं इसके मुकाबले में इसको मैं जिम्मेदारी की खातिर करूंगा तो मुझे स्पिरिचुअल डेवलपमेंट मिल जाएगी, लेकिन अगर इसके मुकाबले में मैं मिसाल के तौर पर ये कह रहा हूँ कि मैं जाता हूँ और ये जानने की कोशिश करता हूँ कि अल्लाह के बंदों की खिदमत कैसे करूँ ताकि उनकी ज़िंदगी से मुश्किल हल कर सकूँ। हमारे दोस्तों ने हमसे कहा कि मौलाना सिंध और बलूचिस्तान में तबाही बेपनाह हो रही है, पता नहीं कितने, बल्कि पंजाब में भी, अब साउथ पंजाब में भी पता नहीं कितने इलाक़ों के अंदर अब सैलाब की एक मुसीबत बनी हुई है। तो उन्होंने कई दफ़ा कहा कि भाई आप लोगों की तरफ तवज्जो, उनकी तवज्जो दिलवाएँ और इस मसले की तरफ कुछ करें, बगैर किसी इदारे का नाम लिए जो कोई जहाँ कहीं भी कुछ भी कर सकता है कुछ करे, क्योंकि लोग वाकई मुश्किल के अंदर फंसे हुए। अच्छा, ये वो लोग नहीं हैं जिनके पास, मिसाल के तौर पर आप यहाँ पर हैं, खुदा ना करे, मैं अपने ऊपर रख के कहता हूँ, खुदा ना करे नाऊज़ बिल्लाह ताला आज मेरा घर रहने के काबिल ना हो, 10 मेरे ताल्लुकात होंगे, यहाँ जा सकता हूँ, वहाँ जा सकता हूँ, टेम्प्रेरी यहाँ चला जाऊँ, वहाँ चला जाऊँ, ये वो लोग नहीं हैं बेचारे। आज खुदा न करे नाऊज़ बिल्लाह ताला मैं अपने घर के अंदर एंटर नहीं हो सकूं तो मेरे वहां पे कुछ पैसा रखा होगा, कोई चीज रखी होगी, तो कुछ और कहीं और भी रखा होगा, ये वो नहीं है। गया गया, अब कुछ भी नहीं है फिर। तो ये जो आपको सोचना पड़ेगा कि भाई अब हमने क्या करना है। अच्छा, अब मैं आपसे कहता हूँ, मैं इस पे सोचूं प्यूटन गैस बंद कर देगा यूरोप की, वहां पे क्या होगा, या मैं इस पे सोच लूं कि अभी मेरे घर के पीछे कुछ किलोमीटर दूर कुछ लोग पानी के दरमियान किसी खुश्की के ऊपर बैठे होंगे और सोच रहे होंगे कोई खाना ले आए तो कुछ मिल जाए हमें। ये आप तय करें, आपने अपने दिमाग को क्या सोचने पे लगाना है, और जिस तरह से आप अपने दिमाग को लेके चलेंगे वही कल्प से कनेक्शन देगा और वही कल्प आपको मुझे मारिफत की तरफ लेके जाएगा। कल इसके अंदर प्योरिफिकेशन का थोड़ा तस्करा करना है कि ये जो तज़किया नफ्स है इसका क्या किरदार है इसके अंदर, कोई इसका किरदार होगा यकीनन, वरना मारिफत उसके बगैर नसीब नहीं होती है। इस तरह से हम और आप अपनी ज़िंदगी के अंदर बेहतरियां ला सकते हैं। अल्लाह की शान है, उसकी आज़मत है कि उसने हमें अपने इरादे से खल्क किया है, हम एक साए से ज़्यादा नहीं हैं। उसके बावजूद इस साए को ये हक दिया है कि वो खुदा से मांग सके। वो कैसे, वो कादर मुताल है और हमसे कहता है कौन है जो मुझे कर्ज दे, ومن يقرض الله قرضا حسنا, कौन है जो अल्लाह को कर्ज दे तो वो बढ़ा बढ़ा कर उसे देगा। या अल्लाह, मैं अपने वजूद में एक साए से ज़्यादा नहीं हूँ जो तेरे इरादे का साया है। मेरे पास कोई भी ताकत हुई वो तेरे ही इरादे से मुझ तक आई है, और मेरे पास अब भी जो कुछ है सिवाय तेरे इरादे के साए की कुछ नहीं है। तू इन तमाम चीज़ों का मालिक है, और उसके बाद मुझसे कहता है तुम जो साया हो क्या मुझे कर्ज दोगे। ये बड़ी अजीब बात है। जो इस मसाइल को समझ रहे थे, समझते हैं, वो लब्बैक कहने में देर नहीं लगा रहे, वो फौरन लब्बैक कहते हैं, क्योंकि उनको पता है कि अगर हमने ये मौका मिस किया तो न सिर्फ ये कि हम ये मौका मिस करेंगे बल्कि अब जो हमारे साथ होगा वो क्या होगा, वो ये कि जो कुछ हम अल्लाह को कर्ज दे सकते थे अब किसी कमीने ने हमसे चोरी करना है। जो आप अल्लाह को कर्ज दे सकते थे ना अभी, ये अभी नहीं दिया तो ये कोई कमीना और जलील आपके और मेरी जेब से चोरी करेगा। और अजीब बात ये है कि उस कमीने और जलील ने जब चोरी करना होगा ना तो हमें उसके सामने गिड़गिड़ाना भी होगा, ये होगा। अगर हमने अपने वसाइल में से कर्ज नहीं दिया खुदा को, और हम सब फंसेंगे इसमें नाउज बिल्लाह ताला अगर हमने नहीं किया, तो ये अच्छी तरह देख लें। अल्लाह का करम है आपको और हमें, खुदा इंसान ने अहले बैत से ताल्लुक की बुनियाद पर एक रिक्कत नसीब की है। कल भी मैंने आपकी खिदमत में अर्ज किया था, ये बहुत अहम है। इस रिक्कत के मुकाबले में क्या होता है, इस रिक्कत के मुकाबले में होती है कसावत, दिलों की सख्ती। तो परवरदिगार का एहसान है कि उसने हमें दिलों की सख्ती से बचा लिया और रिक्कत कल्ब नसीब की। बाद वक़्त हम लोग जो पढ़ने वाले होते हैं वो दूसरों को रुला पाते हैं, खुद नहीं रो पाते। मैं सोचता हूँ बहुत बड़ी बदबख्ती होगी कि मैं दूसरों को तो रुला लूँ और अपने दिल में खुद ना रो सकूँ, ये मुझे नहीं करना चाहिए। बाद वक़्त मेरा दिल चाहता है कि मैं मसाइब आपके लिए ना पढ़ूँ, मसाइब अपने लिए पढ़ूँ, क्योंकि आप रो लिए और मैं नहीं रोया तो मुझे क्या मिला। ठीक है, आपके आंसू मुझे भी सवाब देंगे, लेकिन मैं क्यों ना रोऊँ, मैं क्यों अपने आप को इस फजीलत से महरूम करूँ, मुझे भी तो फजीलत चाहिए। तो इसका एक रास्ता है कि दोनों मिलके रोए। मुहर्रम के अय्याम में अहले बैत का काफिला है, حقیقت یہ ہے کہ ہم لوگ مصائب کو سن سن کر مصائب کے عادی ہو گئے ہیں، مصائب کے عادی ہو گئے ہیں. ورنہ اگر آپ اور میں صرف تصور میں سوچیں کہ خاندان نبی بازاروں میں ہو، کسی کے لیے کوئی موقع بچتا نہیں ہے. اللہ یعنی وہ مقدس ہستیاں جن کے آج آپ زری پر جائیں، یعنی میں کیسے ان باتوں کو الفاظ میں عرض کروں، میں صلاحیت نہیں ہے اس بات کی، لیکن مثلا اگر آج آپ جائیں شام اور دمشق میں بی بی کے روضے کی طرف آپ بڑھ رہے ہوں اور ایک خاص جگہ کے بعد آپ کے پاؤں میں جوتے ہوں تو آپ کو خود شرم آئے گی کہ میں علی کی بیٹی کے دربار میں جاؤں جوتے پہن کر، یہ میرے لیے ممکن نہیں ہے، تو آپ فوراً جوتے اتار دیں گے. ہمارے یہاں بھی آج یہ ادب ہے ابھی لوگوں کے درمیان کہ اگر ممکن ہوتا ہے تو مثال کے طور پر اگر زیارت پڑ رہے ہوتے ہیں تو ہم لوگ سروں کو جھکا لیتے ہیں کہ مثلا عظیم ہستیوں کا تذکرہ ہو رہا ہے، سروں کو جھکا لینا چاہیے. اور ہمارے پاس روایت موجود ہے کہ جب محشر کا دن آئے گا اور بی بی سیدہ میدان حشر میں تشریف لائے تو منادی ندا دیں گے کہ اے اہل محشر سروں کو جھکاؤ. اور عزیزو ہمارے پاس روایت پڑھی جاتی ہے کہ جب مدینے میں بی بی زینب کبریٰ سلام اللہ علیہا سوار ہونے لگیں تو 18 جوان کھڑے تھے، ابو الفضل تشریف لا رہے ہیں، حضرت علی اکبر تشریف لا رہے ہیں اور لوگوں سے کہہ رہے ہیں عقیلہ عرب تشریف لا رہی ہیں. اب 11 محرم کا دن آیا ہے، امام زین العابدین سوار نہیں ہو پا رہے ہیں، بی بی زینب کبریٰ تشریف لاتی ہیں، کہتی ہیں سجاد میں تمہیں سوار کروں گی، اور جب سجاد کو بھی سوار کر لیا اب مقتل کی طرف مڑ کے دیکھا اور کہا مجھے کون سوار کرے گا. اٹھارہ بھائیوں کی بہن اور موقع اتنی مقدسہ اور علم کے اندر وہ مقام کے معصوم کہے انت عالمت غیر معلمہ اور اس کو کوئی سوار کرنے والا نہیں ہے. اجو یہ مصائب نہیں تو اور کیا تھے. اور پھر وہ لمحے آئے کہ ان کے سامنے بھائی کا لاشا بامال ہو. مجھے بی بی زینب کے مصائب اگر عرض کرنے ہوں تو میں کہوں گا یہ ایک منظر انسانوں کے وجودوں کو ختم کرنے کے لیے کافی ہے کہ جب تمام لاشیں اٹھا لیے گئے اور زمین پر صرف سید الشہداء کا لاشا رہ گیا، اب یہ لاشا پامال ہو رہا ہے اور بی بی دیکھ رہی ہے اور فرما رہی ہے اے میرے بھیا سب کا کوئی وارث ہے، تیرا کوئی وارث نہیں ہے. آج بس 1400 سال کے بعد اللہ نے یہ دن دیکھنا نصیب کیا، کروڑوں انسان کھڑے ہوتے ہیں اور بی بی زینب کے سامنے کہہ رہے ہوتے ہیں السلام علیک.
الا لعنة اللہ علی القوم الظالمین وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّامٌ قَلَبٍ يَنْقَلِبُونَ. پروردگار تجھے واسطہ نبی اولاد نبی کا، تجھے واسطہ سید الشہداء ان کی مقدسہ بہن کا واسطہ، اے پاک پروردگار اس قلیل کو اپنی بارگاہ میں قبول فرما. اے پاک پروردگار ان کی نورانیت سے ہمارے قلوب کو منور فرما. اے خدایا اس دنیا میں زندگی کے بہترین نتیجے ہمیں نصیب فرما، آخرت کی بہترین تیاری نصیب فرما، ہمارے تمام مرحومین کو اس آخرت کے اندر بہترین درجات نصیب فرما. خداوندہ اسی دنیا کی زندگی میں یہی رہتے ہوئے بھی ہمیں اپنے امام کی رخ انور کی زیارت نصیب فرما، ان کے ظہور کا دن دیکھنا نصیب فرما، ان کی نصرت کی سعادت اسراء میں شہادت نصیب فرما. ربنا تقبل منا انک انت السمیع العلیم.
تب علینا انک انت التواب الرحیم بجاہ نبی کا وعترت الطاہرین.